Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexi Duituplu, Sat Megahertz. मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख कार्यकक्षबाटै घुस सहित रङ्गे हात पक्राउ, घुस लिएको 30,000 बरामद।
आफ्नो क्षेत्राधिकार भन्दा बाहिर रहेर कुनै पनि क्याम्पसलाई सम्बन्ध नदिन विश्वविद्यालय अनुदान आयोगको निर्देशन। मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीले आफू खुसी सम्बन्ध दिन खोजेको विद्यार्थी संगठनहरूको भनाई।
तीनवटा प्रदेशमा असार 14 गते नै निर्वाचन हुने, दुई नम्बर प्रदेशमा चुनाव असोज 2 गतेलाई सर्यो एमाले र राप्रपाको आपत्ति।
सोमालियाको एक रेस्टुरेन्टमा आत्मघाती कार बम आक्रमणमा 18 जनाको ज्यान गयो, 10 जना भन्दा बढी घाइते।
र च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने, 9 विकेटले पराजित हुँदै बङ्गलादेश बाहिरियो।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट सुचित्रा र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख गणेश प्रसाद आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। अख्तियारको टोलीले सेवाग्राहीबाट घुस लिँदै गर्दा 30,000 नगदसहित आचार्यलाई रङ्गेहात पक्राउ गरिएको जनाएको छ। अख्तियारको सुर्खेत स्थित कार्यालयबाट खटिएको अनुसन्धान टोलीले मालपोत कार्यालयका सूचना अधिकारी समेत रहेका आचार्यलाई कार्यकक्षबाट रङ्गेहात समातेको हो। घर जग्गा कारोबार अन्तर्गत जग्गा कार पास गर्ने काम गरिदिए बापत आचार्यले सेवाग्राहीसँग घुस लिएको अख्तियारको भनाई छ। सेवाग्राहीले दिएको उजुरीको आधारमा अख्तियारले पक्राउ गरेको अख्तियार अनुसन्धान कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो।
मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख गणेश प्रसाद आचार्यलाई शिवग्राहीको शिवग्राहीसँग घुस माग गर्दै गर्दा 30,000 सहित रङ्गे हात समातिएको छ र उहाँको बाँकी कारवाहीको प्रक्रिया अनुसन्धानबाट हुने हुँदा उहाँलाई चाहिँ अब त्यो प्रमाणित हुनुपर्छ। पहिला प्रमाणित भइसकेपछि बिगो गएर बराबर जरिवाना र जेल सजाय हुनसक्छ। त्यो जग्गा रोक्का र पास गर्ने क्रममा उहाँले चाहिँ घुसरी सबक माग गर्नुभएको रहेछ, त्यसैको क्रममा हो।
रङ्गे हात पक्राउ परेका आचार्यमाथि अनुसन्धान भइरहेको र प्रमाण संकलन तथा कागजात पूरा भएपछि आचार्य विरुद्ध मुद्दा दायर गर्ने अख्तियारले जनाएको छ। कार्यालयमा अनियमितता हुने गरेको जनगुनासो बढेपछि यसबारे यसअघि पनि कार्यालयका प्रमुख सैद्ध कर्मचारीलाई सचेत गराइएको अख्तियारले जनाएको छ। यता आचार्यले भने आफूलाई सुनियोजित रूपमा फसाइएको दावी गर्नुभएको छ।
यस्तै अख्तियार कार्यालय सुर्खेतमा स्थापना भए यता अहिलेसम्म 26 जनालाई घुस सहित रङ्गे हात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय सुर्खेतले जनाएको छ। चालु आर्थिक वर्षमा मात्रै 6 जना पक्राउ परेको सूचना अधिकारी सापकोटाले बताउनु भयो। यसै हप्ता मात्रै बाँकेको मालपोत कार्यालय, नापी कार्यालय र इलाका वन कार्यालय मगरागाडी बर्दियामा पनि घुस लिँदै गर्दा रङ्गे हात पक्राउ गरिएको थियो।
यता अख्तियारले चालु आर्थिक वर्षमा सबैभन्दा धेरै घुस खाने कर्मचारी पक्राउ पर्ने जिल्लामा काठमाडौँ पहिलो बनेको छ भने बाँके दोस्रो रहेको जनाएको छ। चालु आर्थिक वर्षमा बाँकेबाट 5 जना कर्मचारी घुस सहित रङ्गे हात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा धेरै कर्मचारीहरूलाई नापी कार्यालयबाट घुस सहित रङ्गे हात पक्राउ गरेको छ। चालु आर्थिक वर्षको जेठ 28 गतेसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नायब सुब्बा तहका कर्मचारी पक्राउ परेका छन्। अख्तियारले विभिन्न जिल्लाबाट गरी नापी कार्यालयमा सबैभन्दा धेरै 14 जना कर्मचारीलाई रङ्गे हात कारवाही गरेको जनाएको छ। दोस्रो रहेको मालपोत कार्यालयबाट 7 जना कारवाहीमा परेका छन्। यस्तै स्थानीय तह र यातायात कार्यालयमा समान 5 5-5 जना कारवाहीमा परेको अख्तियारले जनाएको छ। अख्तियारले चालू आर्थिक वर्षको जेठ मसान्तभित्र विभिन्न जिल्लामा 76 जनालाई रङ्गेहात घुससहित पक्राउ गरेको छ। सबैभन्दा धेरै 34 जना नायब सुब्बा, शाखा अधिकृत 15 जना, त्यसैगरी ओभरसियर र अमी 9 जना र 5 जना उपसचिव पनि घुससहित पक्राउ परेका छन्। यस्तै लेखा पढी व्यवसायी 7 जना, कार्यालय सहयोगी 2 जना र कुल्ली 1 जना पक्राउ परेको अख्तियारले जनाएको छ। यो अवधिमा घुस दिने 2 जना पनि पक्राउ परेको अख्तियारको तथ्याङ्कमा रहेको छ। अख्तियारले जेठ महिनामा सबैभन्दा धेरै जनालाई पक्राउ गरेको जनाएको छ। यसबाट पुरानो आर्थिक वर्ष अन्त्य हुने र नयाँ आर्थिक वर्ष सुरु हुने बेला घुसको लेनदेन बढी हुने गरेको अख्तियारको भनाइ छ।
विश्वविद्यालय अनुदान आयोगले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेर कुनै पनि निजी तथा अन्य क्याम्पसहरूलाई सम्बन्धन नदिन सबै विश्वविद्यालयहरूलाई आग्रह गरेको छ। आयोगले सूचना प्रकाशित गरेर विश्वविद्यालयले पूर्वाधार पूर्व शर्त पूरा गरी आफ्नै आङ्गिक क्याम्पसका विभिन्न साधारण तथा शैक्षिक मर्यादा सञ्चालन नगर्दै अन्य क्याम्पसलाई सम्बन्ध दिँदा शैक्षिक मर्यादा उल्लङ्घन हुने भएकाले आङ्गिक क्याम्पस सञ्चालन भए पनि क्याम्पसको अनुगमन तथा मूल्याङ्कन नहुँदासम्म सम्बन्धन नदिन अपिल गरेको छ। आयोगले सहज व्यवस्थापन र दक्ष अभिवृद्धिका लागि विश्वविद्यालय आफ्नो क्षेत्राधिकारमा मात्र सम्बन्धन दिन पाउने नियम रहेको जनाएको छ। यसअघि सबै विश्वविद्यालयका उपकुलपतिहरूले विश्वविद्यालयका सम्बन्धमा प्राप्त क्याम्पसहरूले आफ्नो क्षेत्रको भित्र विश्वविद्यालय जान चाहेमा हस्तान्तरण प्रक्रिया सरल बनाएर एक आपसमा जाने आउने कार्यको निर्णयमा प्रतिबद्धता जनाएका थिए। आयोगले निर्णयको विपरीत कुनै पनि विश्वविद्यालय आफ्नो क्षेत्रभन्दा बाहिर गई सम्बन्धन दिएमा आङ्गिक क्याम्पस कार्यक्रम सञ्चालन नहुँदै सम्बन्धन दिएको भए यस्तो कार्य नगर्न आग्रह गर्दै यसप्रति विश्वविद्यालयहरूको ध्यान आकर्षण भएको जनाएको छ। यदि आयोगको निर्णय विपरीत कार्य गरेको पाइएमा त्यसको जिम्मेवारी सम्बन्धन प्राप्त गर्ने विश्वविद्यालय नै हुने आयोगले जनाएको छ। यता मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीहरूले आफू खुसी क्षेत्राधिकार बाहिर रहेका क्याम्पसलाई सम्बन्ध दिन खोजेको भन्दै विभिन्न विद्यार्थी संगठनहरूले विरोध जनाएका छन्। उनीहरूले आङ्गिक क्याम्पस स्वीकृत गर्न थालेको र निजी संस्थालाई सम्बन्धन दिन थालेको आरोपमा विद्यार्थी संगठनहरूले विरोध जनाएका हुन्। निजी संस्थालाई सम्बन्धन दिएर पदाधिकारीले व्यापारमा लागेको भन्दै विद्यार्थी संगठनहरूलाई यसलाई रोक्न आन्दोलनमा समेत उत्रिएका थिए। उनीहरूले तत्काल कुनै पनि क्याम्पसलाई सम्बन्धन नदी विश्वविद्यालयको केन्द्रीय क्याम्पसलाई व्यवस्थित गर्नुपर्ने माग समेत राखेका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर 2 जनाको ज्यान गएको छ। हिजो साँझ वीरेन्द्रनगर पतैनी रोडमा रहेको फाइस फिस कटेजमा फलामे रोलिङमा विद्युत सर्ट हुँदा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। कालीकोट कालिका गाउँपालिका 5 27 वर्षीय भीम साहिर रामेछापका 26 वर्षीय पासाङ लामाको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
सल्यानमा घर भत्किँदा 2 जनाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका 2 डिगेका रविन्द्र घर्तेको घर भत्किँदा उहाँका बुहारी 24 वर्षीय सुशीला घर्ती र 18 महिनाका नातिको मृत्यु भएको प्रहरीले जनाएको छ। घरले छाएको 2 तले घरमा जस्ता लगाउने क्रममा कोठामाथिको दयाल भाँचिएर कोठामा खाना पकाउँदै गरेका आमा र उहाँका 18 महिनाका छोराको मृत्यु भएको हो। रविन्द्रका 18 वर्षीय छोरा खगेन्द्र सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
यता सर्पले डस्ता दाङमा 1 बालकको ज्यान गएको छ। घोराई उपमहानगरपालिका 2 मोतीपुरका 8 वर्षका बालक ईशान भण्डारीको सर्पले टोक्दा ज्यान गएको हो। बुधबार बेलुका घर नजिकै खेल्दै गर्दा उहाँलाई सर्पले डसेको थियो। भण्डारीको उपचारका क्रममा ज्यान गएको हो।
यस्तै बैतडीमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। बैतडीको सुल्लेखानबाट कुसमा घाटका लागि छुटेको 11-58 नम्बरको जीप सडकबाट खस्दा 2 जनाको मृत्यु भएको प्रहरीले बताएको छ। ज्यान जानेमा जीप चालक कैलालीका शिवराज चौधरी र बैतडीको शिवनाथ गाउँपालिकाका लालसिंह महतारा रहेको जनाएको छ। दुर्घटनामा घाइते भएका हरिदत्त भट्टको उपचार भइरहेको छ। गुडिरहेको बेला टायर पञ्चर हुँदा जीप पल्टिएको प्रहरीले बताएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। सरकारले 2 नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन असोज 2 गर्ने निर्णय गरेको छ। सत्तारूढ दल र राष्ट्रिय जनता पार्टीसँग भएको सहमतिपछि मन्त्री परिषदको बैठकले 2 नम्बर प्रदेशको नयाँ मिति तोकेको हो। यसअघि सरकारले निर्वाचन आयोगसम्म समेत परामर्श गरेको थियो। प्रदेश नम्बर 1, 5 र 7 नम्बरमा भने यही 2014 निर्वाचन हुने भएको छ। सरकारले यी प्रदेशमा उम्मेदवारी मनोनयन दर्ताको मिति दुई दिन सारेर असार 4 गर्न निर्वाचन आयोगलाई प्रस्ताव गरेको छ। राष्ट्रिय जनता पार्टीलाई चुनावमा भाग लिन सजिलो होस् भनेर तोकिएकै समयमा मनोनयन दर्ताको मिति सम्भव नभएका कारणले 4 सार्न परेको उपप्रधान तथा शिक्षा मन्त्री गोपाल मान श्रेष्ठले बताउनु भयो। प्रमुख निर्वाचन आयुक्त अवधी प्रसाद यादवले निर्वाचनको मिति सार्ने सरकारको निर्णयले आयोगलाई बेखुसी बनाएको प्रतिक्रिया दिनुभयो।
यता नेकपा एमाले प्रदेश नम्बर 2 निर्वाचन पछाडि सार्ने निर्णय प्रति आपत्ति जनाएको छ। एमाले सचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख योगेश भट्टराईले निर्वाचन पछाडि सार्ने निर्णय प्रति आपत्ति जनाउँदै 4 प्रदेशमा 14 चुनाव गर्नुपर्ने बताउनु भएको छ। उहाँले असार 9 र 14 निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनु भन्दा मुलुकलाई अनिश्चिततातर्फ लैजानमा केन्द्रित रहेको घटनाक्रमले पुष्टि गरेको आरोप समेत लगाउनु भएको छ। विगतमा पटक पटक पछि सार्ने कदमले आफ्ना प्रतिनिधि आफै छानेर स्थानीय सरकारको अभ्यास गर्ने जनाधिकार कुण्ठित गर्नुका साथै संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्याएको पनि उहाँले बताउनु भएको छ।
यता सरकारलाई समर्थित राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारूढ दलले निर्वाचन आयोगको भूमिकालाई कठपुतली बनाउन खोजेको बताएको छ। 2 प्रदेशमा स्थानीय तहको निर्वाचन सार्ने सत्तारूढ दलको निर्णय जनतामा नराम्रो सन्देश गएको राप्रपाले बताएको छ। पार्टी अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा ट्वीट गर्दै सरकारको निर्णय अदूरदृष्टि र अपरिपक्व भएको टिप्पणी गर्नु भएको छ।
परीक्षा नियन्त्रण कार्यालय सानो छिमीले एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम एसईईको नतिजा आज सार्वजनिक गर्ने भएको छ। एसईईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा एन्ट्री गर्ने काम रुजु गर्ने लगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान 8 बोर्ड बैठक बोलाइएको कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभएको छ। संशोधित शिक्षा अनुसार कक्षा 12 माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा एसईईको यो पहिलो नतिजा हुनेछ। परीक्षामा देशभरबाट 2,59,732 छात्र र 2,78,450 छात्रा गरी कुल 5,38,182 परीक्षार्थी सहभागी भएका थिए।
सहकारीमा महिला नेतृत्व विकास तालिम सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ। कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसीले सहकारी क्षेत्रमा महिलाहरूको पहुँच वृद्धि गर्नका लागि क्षमता विकासको कार्यक्रम सञ्चालन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले अब महिलाहरूको नेतृत्व नगरीसम्म सहकारी संस्थाको वृद्धि विकास भई दिगो रूपमा सञ्चालन हुन नसक्ने बताउनु भएको छ। जिल्ला सहकारी संघका सञ्चालक कर्णबहादुर बुढाले सहकारीमा महिला नेतृत्व स्थापित गर्न तालिमले सहयोग पुग्ने अपेक्षा गर्नुभयो। कृषि सहकारी संघका अध्यक्ष लक्ष्मी गौतमले महिलाको नेतृत्व विकास सँगसँगै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो। 3 चलेको तालिममा सुर्खेत दैलेख जाजरकोट कालीकोट बाँके बर्दिया दाङ लगायतका सहकारी संघ विषयगत र प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण राष्ट्रिय सहकारी संघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी र जिल्ला सहकारी संघका व्यवस्थापक ढाकाराम नेउपानेले गर्नुभएको हो। तालिमको उद्घाटन कार्यक्रममा आयोजक राष्ट्रिय सहकारी संघका सञ्चालक पदम दाहालको अध्यक्षतामा सम्पन्न भएको हो।
वीरेन्द्रनगर नगरपालिकाको 9 वडाको कार्यालय स्थापना हिजो एक कार्यक्रम गरिएको छ। वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देवकुमार सुवेदी र उपप्रमुख मोहन माया ढकालले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। नगर प्रमुख सुवेदीले आफ्नो कार्यकालमा सबैसँग हातेमालो गर्दै वीरेन्द्रनगरलाई समुन्नत सहर बनाउन आफ्नो समूह लागिपर्ने बताउनु भएको छ। कार्यक्रममा उपप्रमुख ढकालले वीरेन्द्रनगरको विकासका लागि आफूहरू जुन पार्टीबाट जितेर आए पनि जनताको प्रतिनिधि भएको कारणले वीरेन्द्रनगरको विकासका लागि डाटामा मात्र सीमित नभई सबैसँग मिलेर विकास गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
तपाई अहिले सबैको मनसुनी रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। अछामको 4 नगरपालिका र 6 गाउँपालिका रहेको अछामलाई हिजोदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। यही असार 14 हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो। कसैले कानून उल्लङ्घन गरेमा कानून बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
दैलेखको 8-20 नगरपालिका 3 रहेको मस्टा आधारभूत विद्यालयमा खानेपानीको अभाव भएको छ। पिउने पानीको अभाव भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समस्या हुने गरेको विद्यालयले जनाएको छ।
बाँकेको मटैयामा स्थानीय सुशासनमा जवाबदेता प्रबन्धनका लागि सूचनाको हक सञ्जाल निर्माण गरिएको छ। सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत भएको कार्यक्रममा सियाराम धोबीको संयोजकतामा 11 सदस्यीय सञ्जाल गठन गरिएको छ।
अछाममा रक्तदान गर्नेको संख्या न्यून रहेको जिल्ला अस्पताल अछामले जनाएको छ। जिल्ला अस्पताल अछाम र बैलपाटा अस्पतालमा आकस्मिक बिरामीलाई रगत आवश्यक परेमा निकै समस्या हुने गरेको जिल्ला अस्पताल अछामका डाक्टर शरदचन्द्र बरालले बताउनुभयो।
दुर्गम जिल्ला डोल्पामा यातायातको एकमात्र माध्यमका रूपमा रहेको जुफाल विमानस्थल हिजोदेखि बन्द भएको छ। विमानस्थल कालोपत्रेको काम सुरु गरिएपछि जुफाल विमानस्थल बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणको 9,81,00,000 रकममा स्तरोन्नति हुन लागेको विमानस्थलको कालोपत्र गर्न मात्र झण्डै 2 महिना लाग्ने अनुमान भएपछि काम सुरु गर्दा यसै भन्न नसक्ने आयोजनाका प्रमुख वीर प्रसाद शाहीले जानकारी दिनुभयो।
उद्घोषण कला सम्बन्धी 3 दिने क्षमता अभिवृद्धि तालिम सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ। वडा नागरिक मञ्च समूह वीरेन्द्रनगर साथको आयोजना तथा वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा वडा नागरिक मञ्चका सदस्यहरूका लागि उद्घोषण तालिम सुरु भएको हो। तालिममा वडा नागरिक मञ्चका 20 जना सदस्यहरूको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा वडा नम्बर 7 का वडाध्यक्ष ध्रुव कुमार चौपाईले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नु पर्ने सुझाव दिनुभयो। उद्घोषण कलाले वडा नागरिक मञ्चका सदस्यहरूको क्षमता वृद्धि हुने उहाँको विश्वास रहेको छ। वडा नागरिक मञ्चका अध्यक्ष खिलराज आचार्यको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। तालिमको सहजीकरण पत्रकार गोविन्द खत्रीले गर्नु भएको छ।
भेरी खबरमा लागौँ। अब केही विदेशका खबरतर्फ, सोमालियाको राजधानी मोगादिसुको एक रेस्टुरेन्टमा सबाब आतंककारी समूहले गरेको आत्मघाती कार बम आक्रमणमा 18 जना मारिएका छन्। आक्रमणमा अरू 10 भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले जनाएका छन्। आक्रमणमा संलग्न बन्दुकधारीहरू पनि सुरक्षा कार्यवाहीको क्रममा मारिएको सोमालियाको सुरक्षा मन्त्रालयका प्रवक्ता मोहम्मद अहमद अरबले बताउनु भएको छ। रमजानको व्रतपछि खाना खानको लागि जम्मा भएको जनसमुदायमाथि आक्रमण भएको बताइएको।
पूर्वी चीनमा रहेको एउटा पूर्व प्राथमिक विद्यालयमा विस्फोट हुँदा कम्तीमा 7 जनाको मृत्यु भएको छ भने 66 घाइते भएको स्थानीय प्रशासनले जनाएको छ। जियासु प्रान्तको फेसिन प्रदेशको प्रशासनले विस्फोटमा नर्सरीका बालबालिका अध्ययन गरिरहेका बालबालिकाहरू कक्षा कोठा नजिकै दुर्घटनामा परेको समाचार संस्था सिन्हुवाले जनाएको छ। चीनको केन्द्रीय टेलिभिजनले 2 जनाको घटनास्थलमा र अन्य 5 जनाको अस्पतालमा उपचार क्रममा मृत्यु भएको जनाएको छ। अस्पतालले दिएको जानकारी अनुसार घाइते मध्ये 9 जनाको अवस्था गम्भीर रहेको छ। घटनामा कतिजना बाल बालिका परेका थिए भन्ने विषयमा केही खुल्न सकेको छैन।
भेरी खबरको अन्त्यमा एउटा खेल खबर। च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुने भएको छ। बङ्गलादेशलाई 9 विकेटले हराउँदै भारतले पाकिस्तानसँगको फाइनल पक्का गरेको हो। बङ्गलादेशले दिएको 265 रनको लक्ष्य भारतले 40 ओभर 1 बलमा 1 विकेटको क्षतिमा भेटाएको हो। भारतलाई जिताउन रोहित शर्माले 129 बलमा अभिजित 123 रन, विराट कोहलीले 78 बलमा अभिजित 96 रन बनाउनुभयो। बङ्गलादेशका मसरफी मोरताजाले 1 विकेट लिनुभयो। टस हारेपछि पहिले ब्याटिङ गरेको बङ्गलादेशले 50 ओभरमा 7 विकेट जाँदा 264 रन बनाएको थियो। बङ्गलादेशका तमिम इकबालले 82 बलमा 70 रन, मुसिकुर रहिमले 85 बलमा 61 रन, मसरफी मोतराजाले 25 बलमा 30 रन बनाउनुभयो। भारत र पाकिस्तान बीचको फाइनल खेल आइतबार हुनेछ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानुअघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख कार्यालय कक्षबाटै घुस सहित रङ्गे हात पक्राउ, घुस लिएको 30,000 बरामद।
आफ्नो क्षेत्र अधिकार भन्दा बाहिर रहेर कुनै पनि क्याम्पसलाई सम्बन्धन नदिन विश्वविद्यालय अनुदान आएको निर्देशन। मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीले आफू खुसी सम्बन्धन दिन खोजेको विद्यार्थी संगठनहरूको आरोप।
3 वटा प्रदेशमा 14 गते निर्वाचन हुने, 2 नम्बरको चुनाव असोज 2 गतेलाई सर्यो एमाले र राप्रपाको आपत्ति।
सोमालियाको एक रेस्टुरेन्टमा आत्मघाती कार बम विस्फोट हुँदा 18 जनाको ज्यान गयो, 10 जना भन्दा धेरै घाइते।
र च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने, 9 विकेटले पराजित हुँदै बङ्गलादेश बाहिरियो।
हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित सुचित्रा र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।